सर रुथको पुस्तक पल्टाउन सक्नुहुन्छ? रुथको दुई अध्यायबाट प्रभुको इच्छामा हामी आज हामी 8-16 पदहरू हेर्नेछौँ। रुथ दुई अध्याय 8-16। हुन्छ, यो खण्ड हामी पहिला पढौँ सरस्वती। रुथ 2:8-16 पदहरू। तब बोअजले रुथलाई भने, के तिमी सुन्दिनौ मेरी छोरी, अरू कुनै बारीमा शिला टिप्न नजाऊ अनि यसलाई छोडेर कतै पनि नजाऊ, तर यहीँ मेरा जवान ठिटीहरूसँग लागिरह। तिम्रा आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहन् र तिमी तिनीहरूको पछि पछि जाऊ। के मैले जवान मानिसहरूलाई तिमीलाई नसुने आज्ञा दिएको छैन र? अनि जब तिमीलाई तिर्ख लाग्छ तब ती भाँडाहरू भएको ठाउँमा जाऊ र यी जवान मानिसहरूले उघाएको पानीबाट पिऊ। तब उनले भुइँसम्म आफ्नो शिर झुकाइन् र भुइँमा घोप्टो परेर तिनलाई भनिन्, किन मैले तपाईँको दृष्टिमा कृपा पाएकी छु र तपाईँ मलाई ध्यान दिनुहुन्छ, किनकि म त एउटी परदेशिनी हुँ। अनि बोअजले जवाफ दिएर उनलाई भने, तिम्रा पतिको मृत्युपछि तिमीले तिम्री सासूका निम्ति जे गर्यौ त्यो सबै कुरा मलाई पूर्ण रूपले सुनाइएको छ। अनि तिमीले आफ्ना बाबु, आफ्नी आमा र आफू जन्मेको देशलाई छोडेकी छौ र एक जाति कहाँ आएकी छौ जसलाई तिमीले पहिले चिनेकी थिएनौ। परमप्रभुले तिम्रो कामको प्रतिफल दिउन् र परमप्रभु इसरायलका परमेश्वरबाट तिमीलाई पुरा इनाम मिलोस्, जसका पखेटाहरू पनि शरण लिन तिमी आएकी छौ। तब उनले भनिन्, मेरा प्रभु, तपाईँको दृष्टिमा म कृपा पाऊँ, किनकि तपाईँले मलाई सान्त्वना दिनुभएको छ र तपाईँकी दासीसँग मित्र भावले बोल्नु भएको छ, यद्यपि म तपाईँका दासीहरूमध्ये एउटीको बराबर छैन। अनि बोअजले उनलाई भने, खाने बेलामा तिमी यहाँ आऊ, रोटीबाट खाऊ, तिम्रो टुक्रा सिर्कामा चोपा। अनि उनी कटनी गर्नेहरूको छेउमा बसिन् अनि तिनले उनलाई फुटेको अन्न दिए। अनि उनले खाइन्, अघाइन् र उभारिन्। जब उनी शिला टिप्न उठिन् तब बोअजले आफ्ना जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, उसलाई बिटाहरूको बिचमा पनि शिला टिप्न देऊ र उसलाई बेइज्जत नगर। साथै उसले शिला टिपोस् भनेर उसका निम्ति मुठीहरूबाट अलिअलि खसालेर छोडिदेऊ र उसलाई नहप्काऊ। अनुसार हामी प्रार्थना गरौँ अनि अघि बढ्नेछौँ। पिता, धन्यवाद छ दिनुभएको यो वचनको खण्डको लागि पनि। रुथको पुस्तकबाट जे जति अमूल्य कुराहरू तपाईँले सिकाउनु भएको छ, हाम्रो जीवनसँग सम्बन्धित कुराहरू अनि हाम्रो आफ्नै व्यक्तिगत जीवनसँग सरोकार राख्ने कुराहरू, हामी आफैलाई जाँच्नलाई, तपाईँले गर्नुभएको त्यो उद्धार अनि त्यो महान प्रेमको सम्झनाहरू गर्नलाई हामीलाई यी पुस्तकहरू अनि शब्दहरू दिनुभएको छ। पिता, म सहायता माग्छौँ तपाईँको आत्माबाट हामीलाई सिकाइदिनु भएको होस् अनि हामी यी कुराहरू देख्न सकौँ अनि जुन कुराहरू तपाईँले हामीले यहाँ देखेको चाहनुहुन्छ अनि एक एकलाई सहायता गरिदिनुहोस् प्रभु, तपाईँमा बढ्नलाई अनि तपाईँको पुत्रको रूपमा बद्लिँदै जानलाई प्रार्थना गर्छौँ। अनि मलाई पनि सहायता गरिदिनुहोस् यहाँ सिकाउनलाई अनि तपाईँको वचनलाई जसरी सिकाइनु पर्ने हो उहाँको हृदयहरूमा तपाईँले काम गरिदिनुहोस् र मलाई सहायता गरिदिनुहोस्। प्रार्थना गर्छौँ तपाईँको पुत्र हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा, आमेन। अब रुथ 2:8-16 हामी केही शिक्षाहरू हेर्नेछौँ अनि यहाँ चाहिँ नयाँ विश्वासीहरूको लागि केही सरल तर महत्त्वपूर्ण नियमहरू हामी देख्न सक्छौँ रुथ 2:8। साथै पुरानो विश्वासीहरूको लागि पनि केही गहकिला शिक्षाहरू र चुनौतीहरू पनि हामी देख्न सक्छौँ। बोअजले चाहिँ ख्रिस्टको चित्रण गर्दछन् अनि त्यो हामीले हेर्यौँ। रुथले चाहिँ अन्य जाति तर ख्रिस्टका आएको विश्वासीहरूको चित्रण गर्दछ। नाओमी चाहिँ इसरायलको चित्रण हो जुन चाहिँ अहिले परमेश्वरको इच्छाभन्दा बाहिर छ अनि ऊ गरिब छ, उसँग केही छैन, तर एक दिन जब ख्रिस्ट आउनुहुनेछ अनि उहाँले आफ्नो मण्डलीलाई आफ्नो बनाउनुहुनेछ तब इसरायलको सबै कुराहरू उसलाई फिर्ता गरिनेछ जसरी नाओमीले फिर्ता पाइन् अनि उसले ऊ पनि आत्मिक अन्धकारबाट ख्रिस्टतर्फ फर्कनेछ। विशेष गरी यो 8 र नौ पदहरूबाट हामी चारवटा अथवा पाँचवटा कुराहरू हेर्नेछौँ जुन चाहिँ बोअजले रुथलाई दिएको सल्लाहहरू थियो। अनि यो चाहिँ एउटा नयाँ विश्वासीको निम्ति सरल तर महत्त्वपूर्ण नियमहरू हो। तपाईँ नयाँ विश्वासी हुनुहुन्छ भने तपाईँको लागि नियमहरू हो, साथै पुरानो विश्वासीहरूको लागि पनि, प्रभुलाई चिनेको केही समय भइसकेको विश्वासीहरूको लागि पनि यहाँ केही शिक्षाहरू भएको हामी देख्छौँ। त्यसैले बोअजको बुद्धिमानी सल्लाह अनि प्रबन्ध अनि बोअजको वास्ता हामी यी कुराहरूबाट देख्न सक्छौँ। चारवटा अथवा पाँचवटा कुराहरू जुन बोअज चाहिँ रुथले गरेको चाहन्थ्यो, के चिजहरू थियो, के गरेको चाहन्थ्यो रुथले। आठ र नौ पदलाई फेरि हामी पढौँ अनि यसलाई पढ्दा हुँदै शब्दहरूलाई ध्यान दिन खोज्नुहोस् अनि सरल हुनेछ यो बुझ्नलाई। तब बोअजले रुथलाई भने, के तिमी सुन्दिनौ मेरी छोरी, अरू कुनै बारीमा शिला टिप्न नजा अनि यसलाई छोडेर कतै पनि नजाऊ, तर यही मेरा जवान ठिटीहरूसँग लागिरह। तिम्रो आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहन् र तिमी तिनीहरूको पछि पछि जाऊ। के मैले यी जवान मानिसहरूलाई तिमीलाई नसुन्ने आज्ञा दिएको छैन र? अनि जब तिमीलाई तिर्खा लाग्छ तब ती भाँडाहरू भएको ठाउँमा जाऊ र यी जवान मानिसहरूले अघाएको पानीबाट पिऊ। रुथ त्यहाँ काम गरिरहेको थियो तर त्यो बारीको मालिक आइपुग्छन् बोअज। रुथले सोचेको पनि थिएन कि यो मालिक चाहिँ अब उनीसँग यति नम्रतापूर्वक यति अनुग्रहपूर्ण कुराहरू गर्नेछ भनेर। बोअज चाहिँ रुथको आउँछन् अनि रुथसँग कुरा गर्न चाहन्छन्। ख्रिस्ट हामीसँग बोल्न चाहनुहुन्छ, हामीसँग सङ्गति गर्न चाहनुहुन्छ। पहिलो नियम हामी देख्छौँ बोअजको सल्लाहहरूबाट, बोअज चाहिँ रुथ त्यही बारीमै बसिरहेको चाहन्थे। बोअज चाहिँ त्यो रुथ त्यही बारीमै बसिरहेको चाहन्थे। ख्रिस्टमा आएपछि पनि तपाईँ परमेश्वरमै रहिरहनुपर्छ, मण्डलीमा हुनुपर्छ। बोअजले भन्दछन् तिमी अरू कुनै बारीमा नजाऊ, तिमी हुनुपर्ने चाहिँ यही बारीमा हो। एकछिन विचार गर्नुहोस्, यदि रुथ चाहिँ बोअजको बारी छोडेर यदि अरूको बारीमा गएको भएदेखि यसले के देखाउँथ्यो भने, रुथ चाहिँ बोअजको प्रबन्ध र बोअजको क्षेत्रभित्र बस्न सन्तुष्ट छैन भन्ने देखाउँथ्यो। रुथ चाहिँ बोअजको प्रबन्धमा सन्तुष्ट थिएन भन्ने कुरा देखाउने थियो। त्यसैले बोअजले भन्दछ तिमी यहीँ बसिरह। अनि नयाँ विश्वासीहरूले पनि गर्नुपर्ने पहिलो कुरा चाहिँ यही हो, उनीहरू चाहिँ एउटा बाइबलीय मण्डलीमा हुनुपर्छ, जहाँ चाहिँ सत्यताहरू कुनै सम्झौता बिना प्रचार गरिन्छ, जहाँ तपाईँलाई परमेश्वरको वचनहरू अभ्यास गर्न सिकाइन्छ, अनि जहाँ तपाईँले संसारबाट अलगपन्थाहरू अनि प्रभुमा पढ्नलाई तपाईँलाई उत्साहहरू पाइन्छ, तपाईँहरू चाहिँ त्यहाँ हुनुपर्छ। त्यसरी ख्रिस्टमा आएपछि तपाईँहरू हुनुपर्ने त्यहाँ हो, ख्रिस्टमा रहिरहनुपर्छ अनि मण्डलीमा हुनुपर्छ, किनभने अरू ठाउँहरूमा चाहिँ त्यहाँ खतरा हुन सक्थ्यो। अब केही पुरानो विश्वासीहरूको अथवा केही विश्वासीहरूको विचार गरौँ, केही विश्वासीहरू जो चाहिँ मण्डली र यहाँ भएको शिक्षाहरूमा सन्तुष्ट छैन, उनीहरू चाहिँ बाहिर जान चाहन्छन्, संसारमा जान चाहन्छन्, अथवा यसरी भनौँ उनीहरू चाहिँ संसारका कुराहरूले बढी उनीहरूको हृदय भरिएको हुन्छ, उनीहरू शारीरिक हुन्छन्, सांसारिक हुन्छन्, किनभने उनीहरू ख्रिस्टले गर्नुभएको प्रबन्धमा सन्तुष्ट छैनन्। उनीहरूलाई लागिरहेको छैन मेरो जीवनमा केही पुगेको छैन क्या, अनि उनीहरू चाहिँ संसारतर्फ थप केही कुराहरू पाउन चाहन्छन्। पहिलो योना 2:15 हामी यहाँ चिन्ह लगाइरह्यौँ रुथमा, अनि एउटा पद हामी त्यहाँ हेरौँ, पहिलो योना 2:15 पहिलो योना 2:15 पदबाट हामी के सिक्छौँ भने, भेटनको ल म पढ्छु, पहिलो योना 2:15-17 पढौँ। यहाँ अनुसार संसारलाई प्रेम नगर, न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन तर संसारबाटको हो। अनि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। त्यसरी बोअजले भन्दैछ, रुथ सुन, मेरो कुरा सुन, म केही कुराहरू बताउँदैछु, तिमी सुनिरहेको छौ छोरी। अनि रुथले कान ठड पार्छौतिर नि भन्छ, तिमी यही बारीमा बस्छ, पहिलो नियम चाहिँ यही, तिमी अरू बारीमा नजाऊ। विश्वासीहरू पनि मण्डलीमा र ख्रिस्टको सङ्गतिमा हुनुपर्छ, जहाँ तपाईँलाई बाइबलीय खाँटी शिक्षाहरू सिकाइन्छ। संसारमा होइन, बाइबलमा भनेको छ यस संसारसित एक नासै नहो, भनेको आफूलाई परमेश्वरको कुराहरूबाट अलग पारेर संसारका कुराहरूबाट हामी लिन्छौँ भने हामी दूषित हुन्छौँ, हामी फोहोर हुन्छौँ, त्यहाँ नजाऊ भनेको छ। संसारबाट अलग रहनुहोस् अनि परमेश्वरले तपाईँलाई आशिष दिन सक्नुहुन्छ। हामी यस्तो कन्फरेन्सहरूमा आउँछौँ, धेरै कुराहरू सिक्छौँ, धेरै कुराहरू चुनौती हुन्छ, अनि हामीभित्र एक प्रकारको आगो बल्छ, अनि भन्छ ओहो यो त म अभ्यास गर्छु, अब गएर आजैबाट म यसरी जिउँछु, यस्तो रहेछ, मैले यो सिकेँ, मलाई यो आशिष भयो। अनि जब कन्फरेन्स सिद्धिन्छ हामी घर जान्छौँ अनि संसार हामीभित्र पस्न थाल्छ अनि हामी सन्तुष्ट हुँदैन, फेरि वचन सन्तुष्ट हुँदैन, हामीलाई अझै केही चाहिएको छ संसारबाट, अनि फर्कन्छौँ अनि खास हाम्रो जीवन खास बदलेको छैन, के भयो, किनभने हामीले जहाँबाट शिला टिप्नु पर्थ्यो त्यहाँबाट टिपिरहेको छैन, हामी अरूबाट पनि शिला टिप्न खोजिरहेछौँ भने असन्तुष्टता नै धेरै खराबीको जरा हो। तपाईँलाई वचनबाट जे जे कुराहरू प्रभु दिनुभएको छ ती कुराहरूमा तपाईँ सन्तुष्ट हुनु भने प्रभुले थप कुराहरू दिन थाल्नुहुन्छ। हामी त्यही देख्छौँ, बोजले रुथलाई त्यसरी प्रबन्ध गर्यो, पहिला रुथ अलिअलि शिला टिप्दै थियो अनि बोजले भन्छ अब जानी जानी छोडिदियो, एकमुठी छोडिदियो, दुईमुठी छोडिदियो, अनि रुथले अझै बढी पाउन थाल्छ। त्यसैले म आफैले आफूलाई प्रश्न गर्नुपर्छ, तपाईँले आफूलाई प्रश्न गर्नुहोस् कि हामी परमेश्वरको सङ्गतिमा सन्तुष्ट छौँ, कि हामीलाई संसार चाहिएको छ अलिकति, कि तपाईँ पुरा परमेश्वरको सङ्गतिमा हुनुहुन्छ, कि तपाईँको बाँकीको जीवन संसार छ, तपाईँको जीवनमा कसरी जीर्ण भएको छ। रुथमा फर्क्यौँ अनि अर्को हामी त्यहाँ नियम देख्छौँ, रुथको लागि बोअजले दिएको नियमहरू। पहिलो नियम, रुथ बोअजको बारीमै भएको बोअज चाहन्थ्यो। दोस्रो चाहिँ हामी देख्छौँ नौ पदबाट, यहाँ भनेको छ नौ पदमा, तिम्रा आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहन्। यहाँबाट के सिक्छ भने बोअज चाहिँ उसको आँखाहरू ठिक ठाउँमा भएको चाहन्थ्यो, उसको आँखाहरू ठिक ठाउँमा भएको चाहन्थ्यो त्यो बारीभित्र। बोअज यो जान्दथ्यो कि यदि रुथले आफ्नो आँखाहरू उठाएर अरू बारीतिर हेऱ्यो भने ऊ चाहिँ त्यहाँ जानलाई परीक्षित हुन सक्थ्यो, रुथ त्यो अरू बारीमा जान सक्थ्यो जहाँ चाहिँ खतरा हुन सक्थ्यो, रुथ परीक्षित हुन सक्थ्यो, ऊ स्थिर हुन सक्दैनथ्यो। सायद अरू बारीका मानिसहरू बोअजको दासहरू जस्तो प्रभुको नाम लिने व्यक्तिहरू थिएनन् होला, संसारमा पनि प्रभुको नाम लिँदैन, तपाईँ अरू बारीतिर जानुभयो भने, संसारतिर जानुभयो भने त्यही कुराहरू छिर्न थाल्छ। दोस्रोमा चाहिँ बोझले भन्छन् तिम्रो आँखाहरू रुथ, तिम्रो आँखाहरू एकदम ध्यान दियो। अनि प्रश्न गर्न चाहन्छु, आँखाहरू, तपाईँको आँखाहरू चाहिँ कता लागेका छन्? तपाईँ के कुरातर्फ आफ्नो आँखा लगाउँदै हुनुहुन्छ, के कुरातर्फ हेर्दै हुनुहुन्छ? उत्पत्तिको पुस्तकमा हामीले लुथको बारेमा सिक्यौँ, अब्राहमले भन्छ लुथ सबै तिम्रो सामु छ, तिमी रोज, अनि त्यहाँ भनेको छ लुथले आफ्नो आँखा उठाएर हेऱ्यो अनि उसको आँखा चाहिँ सदोम र गमुरातिर लाग्यो, जुन चाहिँ मिश्र जस्तो थियो। अब्राहमको आँखा त्यस्तो थिएन, अब्राहम त प्रभुलाई हेर्दै थियो, मलाई प्रभुले जहाँ डोर्नुहुन्छ म त्यहीँ जान्छु भनेर भन्दै थिएँ। लुथको आँखा चाहिँ शारीरिक थियो, लुथले परमेश्वरको इच्छा अनुसार हेर्न सिकेन। त्यसैले पहिले उनी दुईको स्वरमा जुन अघि हामीले पढ्यौँ त्यहाँ भनेको छ आँखाहरूको अभिलाषा, आँखाहरूको अभिलाषा, तपाईँको आँखा कता छ, हामी के हेर्छौँ, यो एकदम महत्त्वपूर्ण छ, हामी कस्तो बन्छौँ भन्ने कुरामा, हामी के हेर्छौँ यो महत्त्वपूर्ण छ, हामी कस्तो बन्छौँ भन्ने कुरामा। एकछिन दाउदलाई विचार गरौँ, दोस्रो समय 11, दाउदको पाप जुन चाहिँ प्रायः सबै व्यक्तिहरूलाई थाहा छ, कसरी सुरु भयो? दोस्रो समुएल 11 अध्याय 1-5 को खण्ड हो। दाउद र बेत्सेबा नभएको व्यभिचारको पाप चाहिँ यस्तो छ, हेरौँ एक पददेखि हेरौँ। अनि त्यो वर्ष बितेपछि राजाहरू लडाइँमा निस्केको बेलामा यस्तो भयो, दाउदले युआबलाई तिनको साथमा आफ्ना नोकरहरू र सारा इस्रायललाई पठाए, अनि उनीहरूले अम्मोनीहरूलाई नष्ट गरे र रब्बालाई घेरामा हाले, तर दाउद यरुसलेममा बसिरहे। दाउद युद्धमा जानु पर्थ्यो, अल्छी भयो, बस्यो दुई पद। अनि एक साँझ यस्तो भयो, दाउद आफ्नो पलङबाट उठे, दाउद अल्छी पनि भएको थियो, ऊ त प्रार्थना गर्ने व्यक्ति थियो साँझ, तर ऊ सुतिरहेको छ पलङमा, अल्छी भएको छ, आत्मिक अल्छीपना त्यो चित्रण हो। अनि के गर्छ दाउद, पलङबाट उठे र राजभवनको कौसीमाथि घुम्न लागे, अनि माथि त्यस कौसीबाट उनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। दाउदको आँखा ठिक थिएन, उसको आँखाहरू अन्यत्र लागिरहेका थिए, किनभने ऊ अल्छी भएको थियो, युद्धमा पनि गएको थिएन, उसको हेराइहरू सांसारिक भएको थियो, किन यहाँ तुरन्तै लेखिएको छ र ती स्त्री हेर्दा साह्रै सुन्दरी थिइन्, दाउदको आँखाहरू शारीरिक भएको थियो। अनि यसै पछि चाहिँ दाउदले चाहिँ त्यो स्त्री बेत्सेबासित व्यभिचार गर्न पुग्छ, आत्मिक अल्छीपनाले उसको हेराइहरू ठिक ठाउँमा छैन, उसको आँखाहरू ठिक ठाउँमा छैन। आसाफले पनि यस्तै दुःख व्यक्त गरेको छ, भजन सङ्ग्रह 73 अध्याय 3 नम्बर पनि हुन्छ। आसाफले भनेको छ, दुष्टहरूको उन्नति देख्दा मैले डाहा गरेँ भनेको छ। अनि हामीले ठिक तरिकाले हेर्न सकेन भने हामीलाई प्रभुले हामीलाई जे दिनुभएको छ उहाँको बारीमा जे जति छ त्यसमा हामी सन्तुष्ट हुन थाल्दैन, हामीलाई थप चाहिन्छ, अरू कुराहरू चाहिन्छ। अनि हामीले चाहिँ के देख्न थाल्छौँ भने विश्वासी भएर मैले यति गर्न पाइनँ, अविश्वासी भएको भए त्यसले त यति गर्दो रहेछ, अनि त्यो भएपछि हाम्रो खुट्टाहरू स्थिर हुन सक्दैन, हाम्रो आँखाहरू चाहिँ ख्रिस्टमा हुनुपर्छ, हाम्रो आँखाहरू ठिक ठाउँमा हुनुपर्छ, हाम्रो आँखाहरू परमेश्वरको वचनको बारीमा हुनुपर्छ, हाम्रो आँखाहरू संसारतर्फ होइन, किनभने आँखाबाट चाहिँ ती चिजहरू हाम्रो हृदयमा पस्छ र त्यो मूर्ति बन्न थाल्छ, हाम्रो आँखाहरूलाई एकदम जोगाउनुपर्छ। दाउदले त्यसै गरी त्यसैले भनेका थिए, मेरो आँखाहरूको सामु कुनै अधम कुरा राख्ने छैन। म धेरै अगाडि एउटा किताबमा पढेको थिएँ, किताब कता पढे जस्तो लाग्छ बिर्सि पनि सकेँ, तर त्यो घटना चाहिँ याद छ। त्यहाँ चाहिँ के भएको थियो भने पहिला हिजो पत्रुस भाइले यहाँ देखाउनु भएको थियो नि, कलसियम भन्ने एउटा ठुलो त्यहाँ प्रदर्शन के गर्ने के भन्छ त्यसलाई, रङ्गशाला थियो होइन ठुलो, त्यहाँ चाहिँ के गरिन्थ्यो भने मान्छेलाई पशुसँग लडाइन्थ्यो, मान्छेलाई मान्छेसँग लडाइन्थ्यो, अनि मार्नु पर्थ्यो, जसले जित्थ्यो हार्नेलाई मार्नु पर्थ्यो, अनि पशु भन्नाले बाघ सिंह भोकाएको 3-4 दिनदेखि भोकाएकोसँग लडाउनु पर्थ्यो, अनि सक्यो भने त्यो बाघलाई जित्न सक्थ्यो, सकेन भने मार्थ्यो, अनि प्राय त्यहाँ चाहिँ विश्वासीहरूलाई त्यसरी मार्ने गरिन्थ्यो, 3-4 दिनदेखि भोको बाघ अनि सिंहहरू त्यस्तोको मुखमा राख्थ्यो, अनि त्यो हेर्ने दर्शकहरू चाहिँ एक हिसाबले भन्यो भने उनीहरूलाई रगतको भोक लागेको थियो, उनीहरू एकदम त्यो रगत बगेको हेर्न मन पराउँथ्यो ती रोमीहरू, अनि रोमीहरू नै कराएर चिच्चाएर हुन्थ्यो, त्यसलाई मार, त्यसको रगत बगा, त्यसलाई च्यात्दै भनेर कराइरहेको हुन्थ्यो। त्यो चाहिँ एकदम सांसारिक खेल थियो। अनि एउटा विश्वासी रहेछ त्यहीँ जसको साथी चाहिँ सांसारिक थियो संसारको, तर ऊ चाहिँ त्यो खेलको एकदम भोको थियो ऊ पनि, अनि एक दिन चाहिँ ऊ एक्लै भएछ, उसँग जाने कोही पनि भएनछ, अनि उसले चाहिँ त्यो विश्वासीलाई जम भनेछ, जम तिमी पनि हेर्न जम मसँग, अनि उसले भनेछ होइन म हेर्दिनँ त्यो, म त हेर्दै हेर्दिनँ, अनि उसले एकदम दृढ सङ्कल्प गरेछ, तर बिस्तारै उसको चाहिँ दबाब बढ्न थालेछ, अब जम कि जम, अनि उसले भनेछ ल ठिक छ म जान्छु, तर म चाहिँ मेरो आँखा र मेरो कान यसरी बन्द गरेर बस्छु हुन्छ भनेछ, अनि उसले हुन्छ जम, अनि ऊ गएछ त्यहाँ, अनि खेल सुरु भएछ, उसले चाहिँ भनेछ म यो हेर्दिनँ, अनि उसले आफ्नो आँखा र कान यसरी बन्द गरेछ है, अनि मान्छेले कराउन थालेछ, अनि उसलाई त एकदम उत्सुक भयो के भइरहेछ यहाँ, अनि उसले के गरेछ भने धेरै त होइन यति च्यातेर हेरेछ उसले, धेरै यति मात्र च्यातेर हेरेछ। तर त्यहाँ ठ्याक्कै यस्तो रोमाञ्चक दृश्य एउटा देखेछ कि अनि उसले आफ्नो आँखा पुरै हटाए, हात पुरै हटाए। त्यसपछि चाहिँ ऊ आफै उसको हृदयमा त्यसको लत बसेछ अनि त्यो साथीभन्दा पनि ऊ चाहिँ जान थाल्ने भएछ। संसारको कुराले एकदम आकर्षित पार्ने कुरा छ। संसारले कहिले पनि, शैतान कहिले पनि वास्तवमा दुईवटा सिंह भएको, पुच्छर भएको त्रिशूल बोकेर आउँदैन। संसारको कुरा त्यसरी देखाउँदैन उसले, एकदम सजाउँछ, एकदम गिफ्ट ऱ्यापमा जस्तो आकर्षित केही हुँदैन, कसैले पनि देख्दैन। तिमी उम्कन्छौ, स्वादिलो छ, तपाईँको आँखाहरू चाहिँ कहाँ छ? तपाईँ कुन चाहिँ बारीमा हुनुहुन्छ, कुन चाहिँ बारीबाट खाइरहनु भएको छ? एकदम महत्त्वपूर्ण प्रश्न। परीक्षा पर्न सक्नुहुन्छ, थुप्रै कुराहरू छन् परीक्षा पार्ने कुराहरू। तपाईँ चाहिँ बलियो हुनुहोस् कृष्ण, सम्झौता नगर्नुहोस्। यति पनि सम्झौता होइन रहेछ, एकदम सम्झौता नगर्नु। त्यसरी बोझले भन्दै थियो, रुथ तिम्रो आँखा चाहिँ ध्यान देऊ है, तिमी के हेर्छौ ध्यान देऊ, कता हेर्छौ त्यो चाहिँ ध्यान देऊ। तपाईँको आँखाहरू चाहिँ कता लागेका छन्, कुन कुरामा लागेका छन्? रुथमा फर्क्यौँ फेरि। तेस्रो नियम नयाँ यो विश्वासीको लागि रुख बोझले दिएको तेस्रो नियम, आठ पदको दोस्रो खण्डमा हामी देख्छौँ। हुन त आठ र नौ दुइटै पढौँ फेरि पनि। तब बोझले रुखलाई भने, के तिमी सुन्दिनौ मेरी छोरी, अरू कुनै बारीमा शिला टिप्न नजाऊ अनि यसलाई छोडेर कतै पनि नजाऊ, तर यहीँ मेरा जवान ठिटीहरूसँग लागिरह। अनि यो यसलाई याद गर्नुहोस्, यहीँ मेरा जवान ठिटीहरूसँग लागिरह। नौ पद फेरि हेरौँ, तिम्रा आँखाहरू तिनीहरूले कटनी गरेको बारीमै लागिरहन् र तिमी तिनीहरूको पछि पछि जाऊ, तिमी तिनीहरूको पछि पछि जाऊ। यहाँबाट तेस्रो नियम हामी के सिक्छौँ भने, बोजले रुथ बोजको दासीहरूसँग रहेको चाहन्थ्यो। तेस्रो नियम यही हो, रुथ बोजको दासीहरूसँग सँगै रहेको चाहन्थ्यो। यहाँ के सिक्छौँ भने, ख्रिस्टमा आएपछि तपाईँलाई अब असल मित्रहरू चाहिन्छ, तपाईँलाई असल साथीहरू चाहिन्छ, परमेश्वरको डर मान्ने साथीहरू चाहिन्छ। बोझले भन्दैछ उनीहरूको पछि पछि जाऊ, उनीहरू कसरी हिँड्छन् त्यसरी हिँड। किन यो भन्न सक्यो थाहा छ? किनभने बोझको दास र दासीहरू चाहिँ प्रभु कुरा गरिरहेको थियो। दुई अध्यायमा देख्नु भयो, बोझ आउँछ परमप्रभु तिमीहरूको साथमा हुनुहुन्, दासहरूले भन्छ परमप्रभु तपाईँलाई आशिष दिउन्। कति राम्रो कुराहरू विश्वासीहरूको बिचमा गरिने, कति राम्रो सम्वादहरू। त्यसैले बोझले भन्दैछ मेरो दासीहरू चाहिँ ठिक छ, विश्वासयोग्य छन्, उनीहरूसँग लाग। दोस्रो तिमोथी 2:22 जाउँ एकैछिन। दोस्रो तिमोथी 2:22 यहाँ लेखिएको छ, अनि जवानीका अभिलाषाहरूदेखि भाग, तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। बोझले यही सिकाएको होइन र, रुथ मेरो दासीहरूको पछि पछि लाग, मेरो दासीहरूसँग रह। रुथ तिमी नयाँ छौ यहाँ, तिमीलाई कसरी जिउने थाहा छैन, हामीहरू कसरी जिउँछौ तिमीलाई थाहा छैन। त्यसरी तिमीलाई असल साथीहरू चाहिएको छ रुथ, अनि मेरो दासीहरू चाहिँ विश्वासयोग्य छन्, उनीहरूसँग लाग। जब तपाईँ ख्रिस्टमा आउनुहुन्छ नयाँ विश्वासीहरू, तपाईँले चाहिँ केही सिक्नु परेको हुन्छ कसरी जिउने हो। त्यो सिक्ने पुरानो विश्वासीहरूबाट हो, हरेकै सिक्छन्, कोही न कोहीबाट सिक्छन्। प्रश्न, तपाईँले चाहिँ कोसँग सिक्नुहुन्छ? तपाईँ कोसँग हुनुहुन्छ, कोसँग समय बिताउनुहुन्छ? असल मित्रहरू हुनुपर्छ। पहिलो कोरिन्थी 15:33 आनेछ, होसियार हो, धोकामा नपर, खराब सङ्गतहरूले असल चरित्र के गर्छ? बिगार्छ सङ्गत। अनि यो महत्त्वपूर्ण छ, त्यसले एकदम सरल नियम हो तर एकदम महत्त्वपूर्ण नियम हो। कोसँग समय बढी बिताउनुहुन्छ तपाईँ घरमा, तपाईँको छिमेक, तपाईँको घरमा को आउँछ बढी? अनि कोसँग तपाईँले आफ्नो कुराहरू बाँड्नुहुन्छ, कसो कुराहरू सुन्नुहुन्छ? त्यसरी तपाईँ साँच्चै बढ्न चाहनुहुन्छ भने सबभन्दा राम्रो कुरा भनेको चाहिँ जो ख्रिस्टमा विजयी जीवन जिइरहेका छन् उनीहरूको सङ्गत गर्नु हो, अनि जो चाहिँ परमेश्वरको खेतमा व्यस्त छन् उनीहरूसँग सङ्गत गर्नु हो। तर यहाँ अर्को कुरा पनि हामी के सिक्छौँ भने बोझको यी दासीहरू चाहिँ भरोसाको पात्रहरू रहेछन्। बोझले एउटा नयाँ यो व्यक्तिलाई आफ्नो दासीहरूको हातमा सुम्पन सक्दो रहेछ। यहाँबाट एउटा कुरा हामी के सिक्छौँ भने पुरानो विश्वासीहरू नयाँ विश्वासीहरूको निम्ति नमुना बन्नुपर्छ। प्रश्न के, त्यसरी जिउँदै हुनुहुन्छ तपाईँ पुरानो विश्वासीहरू? के तपाईँलाई प्रभुले कुनै एउटा नयाँ हातमा ल डोर्याऊ, एउटा मेरो नयाँ छोरा छ, मेरो नयाँ छोरी छ, यसलाई डोर्याऊ भने तपाईँको हातमा सुम्पन सक्नुहुन्छ? तपाईँ कसरी जिउँदै हुनुहुन्छ? कतिको भरोसा योग्य हुनुहुन्छ? पावलले भनेको एउटा कुरा हामी पढौँ त, पहिलो कोरिन्थी 11:1 11:1 यहाँ भनिन्छ, जसरी म ख्रिस्टको देखा सिकी गर्दछु उसरी नै तिमीहरू पनि मेरो देखा सिकी गर्ने हो। पावलले भन्दैछ मेरो देखा सिकी गर, मलाई पछ्याऊ। किनभने म ख्रिस्टको देखा सिकी गर्छु, म ख्रिस्ट जस्तै जिउँदैछु त्यसरी मलाई पछ्याऊ। तपाईँ भन्न सक्नुहुन्छ यो मलाई पछ्याउनुहोस् भनेर, कि तपाईँको जिम्मा उहाँले छोड्न सक्नुहुन्छ? अथवा यसरी भनौँ, के तपाईँ पाको विश्वासी हुनुहुन्छ हुनुहुन्न? प्रश्न त्यही नै हो। पहिले हुन 2 चाहिँ 12-14 खण्डमा 3 तहका विश्वासीहरू छन्। त्यहाँ भनेको छ, हे साना नानीहरू हो, हे जवानहरू हो, अनि हे बाबुहरू हो। यो चाहिँ आत्मिक उन्नतिको आत्मिक स्तरको कुरा गरेको। साना नानीहरूले भर्खर प्रभुलाई चिन्दैछ, जवानहरू उनीहरू विजय जीवन जिउन सिक्दैछन्, जिउँदैछन्। बाबुहरूले चाहिँ परमेश्वरलाई चिनेका छन्। पावलले भन्दैछ, जसमाथि विश्वास राखेँ म उहाँलाई जान्दछु। फिलिपीको पुस्तक लेख्दा पावलले भन्दै थिए, म उहाँलाई जान्न सकौँ, होइन त, 3 अनि 2 तिमोथीमा उसको मृत्युको अन्तिम घडी बुढो पावलले भन्दैछ, म उहाँलाई जान्दछु। पावलको उन्नति भयो, ऊ बढिरहेको थियो। पावल एउटा बाबु थियो, उसले परमेश्वरले उसको हातमा एउटा नयाँ बालकहरू सुम्पन सक्नुहुन्थ्यो, अनि पावलले उनीहरूलाई हुर्काउन सक्थे, स्याहार सुसार गर्न सक्थे, ठिक ठिक सल्लाहहरू दिन सक्थ्यो, उनीहरूलाई सुधार्न सक्थ्यो, डोर्याउन सक्थ्यो। अनि नयाँ विश्वासीहरूलाई यस्तै व्यक्तिहरू चाहिन्छ। त्यसरी नयाँ विश्वासीहरू तपाईँ कोसँग तपाईँ सङ्गत गर्दै हुनुहुन्छ? कोसँग बढी समय बिताउँदै हुनुहुन्छ? कोसँग के मन हुँदै हुनुहुन्छ? अनि पुरानो विश्वासीहरू चाहिँ कसरी नमुना बन्दै हुनुहुन्छ उनीहरूलाई डोर्याउनलाई? अब रुथमा फर्क्यौँ अनि 4 नियम हामीहरू रुथले बोझ के अरे बोझले रुथलाई दिएको 4 नियम, 3 नियम हेऱ्यो। बोझले भन्दैछ, रुथ तिमी मेरै बारीमा बस, अन्त नजाऊ, अनि तिम्रो आँखाहरू यहीँ होस्, अन्त होइन, अनि तिम्रो साथीहरू चाहिँ यिनीहरू नै होस्, तिम्रो सङ्गति मेरो दासीहरूसँग गर, बाहिर खतरा हुन सक्थ्यो। न्यायकर्ताहरूको समय थियो, समय ठिक थिएन है। थोरै व्यक्तिहरू जसले परमेश्वरको नाम पुकार्थे, अनि थोरै व्यक्तिहरू बोझको बारीमा देख्छौँ। अनि यो संसारमा पनि परमेश्वरको नाम शुद्ध हृदयले पुकार्नेहरू थोरै छन्। तपाईँले संसारमा पाउनुहुन्न, तपाईँले स्कुलमा पाउनुहुन्न, अफिसमा पाउनुहुन्न, यसको मतलब कोहीसँग बोल्नु हुँदैन भनेको होइन पक्कै पनि, हामी काम गर्नुपर्छ। तर हामी उनीहरूसँग सङ्गत गर्नु हुँदैन, उनीहरूलाई प्रभाव पार्न दिनु हुँदैन, बरु उल्टै हामी उनीहरूलाई असल नमुना हुनुपर्छ सुसमाचार सुनाउनलाई। चौथो नियम हेरौँ, रुथ 2:9 फेरि पढौँ, 9 तिम्रा आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहन्, तिमी तिनीहरूको पछि पछि जाऊ, कि मैले यी जवान मानिसहरूलाई तिमीलाई नसुने आज्ञा दिएको छैन र? अनि जब तिमीलाई तिर्खा लाग्छ तब ती भाँडाहरू भएको ठाउँमा जाऊ र यी जवान मानिसहरूले उघाएको पानीबाट पिऊ। अब यहाँबाट के नियम दिँदैछ भने बोझले भन्दैछ, रुथ तिमी चाहिँ पानी पिउने व्यक्ति हुनुपर्छ, अनि पानी दिने मैले मान्छेहरू पनि राखेको छु। यसको अर्थ जब तपाईँ ख्रिस्टमा आउनुहुन्छ तपाईँलाई चाहिँ परमेश्वरको वचनबाट स्याहार सुसार गरिनुपर्छ, अनि त्यो वचनबाट गहिरा कुराहरू निकालेर दिने परमेश्वरका दासहरू छन् अनि उनीहरूसँग तपाईँहरूले सङ्गतिमा समय बिताउनुपर्छ। त्यही भनेको बोझले, रुथ पानी पिउँ, नयाँ विश्वासीलाई भन्नुहुन्छ नयाँ जन्मेका बालकहरू चाहिँ वचनको विशुद्ध दुधको के गर, तीर्सना गर। होइन सानो बालकले कस्तो तीर्सना गर्छ, हिजो हामी दुध छोडाएको कुरा गर्दैन, कति गाह्रो हुन्छ र छोडाउनलाई, उसको तीर्सना कति बलियो हुन्छ। कि तपाईँ परमेश्वरको वचनप्रति त्यस्तै हुनुहुन्छ, एक्चुली त्यो पद हेरौँ न, पहिलो पत्रुस 2:1-2 बाइबल चाहिँ परमेश्वरमा ताजा हुनलाई उहाँको एकदम गहिरो इनार जस्तै हो, प्रशस्त पानी छ यहाँ, अनि त्यहाँबाट पानी निकाल्न सक्ने व्यक्तिहरू तपाईँका सेवकहरू हुन्, तपाईँले चाहिँ आउनुपर्छ त्यहाँ त्यो पानीबाट पिउनलाई। पहिलो पत्रुस 2:1-2 लेखिएछ, यसै कारण सबै वैरभाव, सबै छल, कपट, डाहा, खासै कपट र डाहा भन्ने शब्द चाहिँ बहुवचनमा छ, कपटहरू डाहाहरू र सबै प्रकारका निन्दा हटाऊ। 2 नयाँ जन्मेका बालकहरू झैँ वचनको विशुद्ध दूधको तीर्सना गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भने तिमीहरूले चाखेका छौ भने, रुते चाख्दै थियो मैले किन कृपा पाइरहेछ तपाईँबाट, त्यसैले बोझले भन्दै थियो पानी पिउँ रुत, तिमी ताजा हुनु परेको छ, तपाईँ कतिको वचनमा समय बिताउनुहुन्छ, कतिको सङ्गतिहरूमा समय बिताउन रुचाउनुहुन्छ। अनि हामी धेरै धन्यवादी छौँ यो कन्फरेन्सको लागि, तपाईँहरू धेरैजना यसरी आउनुभयो, प्रभुले डोर्याउनु भयो, अनि यहाँबाट मजाले पिएर जानुहोस्, टन्नै ताजा भएर जानुहोस्, अनि संसारलाई छिर नदिनुहोस् अनि जिउनुहोस् यसमा। हुन्छ, 5 नियम पनि हेरिहालौँ, बोझले रुथलाई दिएको 5 नियम, यो चाहिँ 14 देख्छौँ, रुथ 2:14 बोझले त्यो अर्को सरल तर महत्त्वपूर्ण नियम दिइरहेछ 5 साथै के पनि देख्छौँ भने 9 चाहिँ बोझले रुथको सुरक्षाको प्रबन्ध पनि गरेको छ। उसले भन्दैछ तिमीलाई नछुने आज्ञा दिएको छु मैले, तिमीलाई कसैले पनि छुँदैन, तिमीलाई केही पनि हुँदैन, नडराउ। बोझले रुथको सुरक्षाको फिक्री गरेको देख्छौँ। तर 5 कुराहरू चाहिँ के देख्छौँ भने 14 अनि बोझले उनलाई भनेको रुथलाई भने, खाने बेलामा तिमी यहाँ आऊ र रोटीबाट खाऊ, अनि तिम्रो टुक्रा सिर्कामा चोप, अनि उनी कटनी गरेको छेउमा बसिन्, अनि तिनले उनलाई भुटेको अन्न दिए, अनि उनले खाइन् अघाइन् रुबारिन्। अब बोझले चाहिँ उनलाई अझै खदिलो खानेकुरा दिइरहेछ, खदिलो खानेकुरा अझै, बोझ तिमी चाहिँ के अरे रुथ तिमी चाहिँ अझै खदिलो खानेकुरा खानुपर्छ, अनि यही 5 नियम, रुथ तिमी खदिलो खानेकुरा खाऊ। अथवा यो चाहिँ के हो भने, खास जुन बोझले दिइरहेछ रुथलाई त्यो चाहिँ खास बोझको आफ्नै खानेकुरा थियो, अनि आफ्नैबाट दिइरहेछ। यहाँ के सिक्छौँ भने जुन ख्रिस्टको त्यसबाट हामीले आनन्द लिन सक्छौँ, त्यसमा सहभागी हुन सक्छौँ ख्रिस्टका कुराहरूमा, अनि यो चाहिँ हामी अझै बढ्दै जानलाई, अझै ख्रिस्टको नजिक हुनलाई उहाँको नियम हो। खँदिलो खानेकुराहरू खानु, खँदिलो खानेकुराहरू। अनि के छ, रुथ खाएको छ, अघाएको छ, उभारेको छ, ख्रिस्टले प्रशस्त गरिदिनुहुन्छ। अनि जति रुथले खान्छ, जति पाउँछ, ऊ अघाउँछ, अनि उभारेर उसले आफ्नो सासुलाई पनि लगेर दिन्छ पछि हेर्ने भने। त्यसैले तपाईँ प्रभुको वचन र प्रशस्त लिनुहुन्छ भने तपाईँले अरूलाई पनि बाँड्न सक्नुहुन्छ, तर तपाईँ आफै भोकै हुनुहुन्छ भने सक्नुहुन्न। प्रशस्त लिनुहुन्छ प्रभुको वचनबाट। त्यसैले पाँचवटा सरल नियमहरू तर महत्त्वपूर्ण नियमहरू। अब 11 पदमा पनि जाउँ, अब यसको 10 र 11 पद, अरू कुराहरू हामी हेर्छौँ, अरू शिक्षाहरू। 10 पदमा चाहिँ रुथले भन्छ, मैले किन तपाईँबाट अनुग्रह पाएकी छु, किन मलाई ध्यान दिनुहुन्छ, म एउटा परदेशिनी मात्रै हुँ। किन उसले त्यो अनुग्रह खोजिरहेको थियो, उसले पाए, जसले उहाँलाई खोज्छ उहाँलाई भेटाउन सक्छ। 11 पदमा हेरौँ, 11 पदमा बोअजले रुथको बारेमा के कुरा बताउँछन्। अनि बोअजले जवाफ दिएर उनलाई भने, तिम्रा पतिको मृत्युपछि तिमीले तिम्री सासुका निम्ति जे गर्यौ त्यो सबै कुरा मलाई पूर्ण रूपले सुनाइएको छ। यहाँ के सिक्छौँ भने, रुथलाई जति कुरा थाहा थिएन बोअजको बारेमा, खास केही पनि थाहा थिएन को हो बोअज है, पछि पो थाहा पाउँछ हाम्रो नजिकको नातेदार हो भनेर। तर रुथलाई बोअजको बारेमा केही पनि थाहा छैन, तर बोअजलाई रुथको बारेमा सबै सूचना छ पहिल्यैबाट। अनि ख्रिस्टले पनि हरेकलाई जान्नुहुन्छ, हरेकलाई उहाँ चिन्नुहुन्छ पहिल्यैदेखि नै। तर अब अगाडि हेरौँ बोअजको कुरा, यहाँ भनेछ सबै कुरा मलाई पूर्ण रूपले सुनाएको छ। अनि तिमीले आफ्ना बाबु, आफ्नी आमा र आफू जन्मेको देशलाई छोडेकी छौ र एक जाति कहाँ आएकी छौ जसलाई तिमीले पहिले चिनेकी थिइनौ। त्यसैले भन्दैछ रुथले चाहिँ, नाओमीले धेरै वृद्ध भइसकेको थियो, ऊ आफै गर्न सक्दैन थियो, रुथले आफ्नो सासुआमाकलाई गर्न इच्छुक थियो र गरिरहेको थियो। अनि बोअजले यो पनि महसुस गरेको थियो कि रुथले केही कुराहरू छोडेको छ, अनि केही नयाँ कुरातर्फ आएको छ। के कुरा थियो जुन रुथले छोड्नु पर्यो, त्याग्नु पर्यो इस्रायलमा परमेश्वरको आशिष पाउनलाई? उसको पुरानो जीवनसँग सम्बन्धित सबै कुरा छोड्नु पर्यो, उसको बाबु, उसको आमा, उसको देश सबै छोडेर चाहिँ ख्रिस्ट आयो अनि अथवा इस्रायलमा आयो, एउटा नयाँ जीवनमा प्रवेश गरे। तर उसले जे छोडेको थियो भन्दा उसले प्रशस्त धन फिर्ता पायो है। रुथले चाहिँ, अब मेरो बुवा, मेरो आमा छ, अब उनीहरूले के भन्ला, त्यो के पनि सोचेको छैन। कतिपल्ट त्यस्तै परीक्षा आउँछ होइन त, तिलक भाइ कता हुनुहुन्छ, त अन्धो भइस, कता गइस, फर्केर आइज। अब मानौँ एउटा गाउँमा चाहिँ सबै अन्धो छ अरे, एउटा केटा चाहिँ फुत्त निस्केर आउँछ मेघौलीबाट, अनि उसले आँखा पाउँछ, नयाँ ज्योति पाउँछ, नयाँ दृष्टि पाउँछ। अनि ऊ गाउँ फर्केर जान्छ, अनि गाउँले भन्छ, के हो तिमी त देख्ने भएछ त, होइन हाम्रो माया लागेन, हाम्रो वास्ता लागेन। अब के तिलक भाइले बिचरा सबै अन्धो छ, म नि फुटाउँछु नि, फेरि यहाँ फुटाउनुहुन्छ र फुटाउनु न, मलाई थाहा छ मैले दृष्टि पाएको छु, दृष्टि पाउन सक्ने ठाउँ पनि थाहा छ। रुथले भन्दैछ, सबै अन्धो भए पनि म चाहिँ हुने छैन, म मेरो आँखा फेरि फुटाउँदिनँ गएर, म चाहिँ पछ्याउँछु, हो यसलाई केही कुरा छोड्नु पर्ला। अनि तर ख्रिस्टमा हामीले प्रशस्त पाउँछौँ, भजन पनि गाउँछौँ, तिम्रो बाबुले छोड्ला, तिम्रो आमाले छोड्ला, संसारको मान्छे छोडिदिएला, प्रभुले छोड्नु न। रुथले केही कुराहरू छोड्यो, पछाडि छोड्यो, अगाडि बढ्यो, उसले त्योभन्दा बढी पाए। पत्रुसले पनि यही प्रश्न गरेको पाउँछ एकपटक, मर्कुस 10 हेरौँ त, पत्रुसको जिज्ञासा पनि यस्तै थियो, मर्कुस 10:28। मर्कुस 10:28। तब पत्रुसले उहाँलाई भन्न थाले, हेर्नुहोस् हामीले सबै कुरा त्यागेका छौँ र तपाईँको पछि लागेका छौँ। अनि के त्यागे छ पत्रुसले? एकछिन यहाँ चिन्ह लगाउनुहोस् अनि मर्कुस एकमा हेर्नु, पत्रुसले के त्यागेको थियो? मर्कुस एक अध्याय मर्कुस एक अध्यायको 16-20 पद, यहाँ भने अब उहाँ गालीको समुद्रको किनारमा हिँड्दै गर्नुहुँदा उहाँले सिमोन र उनका दाजु अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवा थिए। सिमोन भनेको चाहिँ पत्रुस हो। 17, अनि येशूले उनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा हुने तुल्याउनेछु। अनि तुरुन्तै उनीहरूले आफ्ना के छोडे? जालहरू छोडे, भनेको पेसा छोड्यो, उसको कमाइ खाने भाँडो छोड्यो र उहाँको पछि लागे। 19 पद, अनि त्यहाँबाट अलि पर गएपछि उहाँले जब्दीका छोरा याकुब र उनका भाइ योहन्नालाई देख्नुभयो, जसले ढुङ्गामा जालहरू तुनिरहेका थिए। अनि तुरुन्तै उहाँले उनीहरूलाई बोलाउनु भयो अनि आफ्ना बाबु जब्दीलाई ढुङ्गामा मजदुरहरूको साथमा छोडेर उनीहरू उहाँको पछि हिँडे। त्यसैले मर्कुस 10 सोध्दैछ पत्रुसले, प्रभु हामीले सबै छोड्यौँ, तपाईँको पछि लागेका छौँ, के पाउँछ हामीले? अनि ख्रिस्टले जवाफ दिनुहुन्छ 29 पद, हेर्नु मर्कुस 10:29 फर्किँदा, अनि येशूले जवाफ दिएर भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, कोही यस्तो मानिस छैन जसले मेरा र सुसमाचारका निम्ति घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बाबु वा आमा वा स्वास्नी वा नानीहरू वा जग्गा जमिनहरू त्यागेको छ र अहिले यस समयमा सतावटहरूको साथ कति गुणा, कति गुणा तिलक भाइ? 100 गुणा, 100 गुणा पाउने। राम्रो लगानी हो, तपाईँले 1 रुपियाँ दिनु भएको छ, ल तिमीलाई म के भन्छ ऋण दिन्छु 1 रुपियाँ, अनि भोलिपल्ट जानु तिमीले 100 रुपियाँ फिर्ता दिन्छ, राम्रो लगानी हो। अनि के भन्नुहोस् ल फेरि 100 पनि तिमीलाई दिन्छु, पर्छ 10,000 फिर्ता दिन्छ, ओहो त धेरै राम्रो लगानी रहेछ। ख्रिस्टलाई पछ्याउनु भनेको राम्रो लगानी हो, केही कुरा छोड्दै हुनुहुन्छ, 100 गुणा पाउनुहुनेछ। के पाउनुहुनेछ? घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, नानीहरू, जग्गा जमिनहरू र आउनेवाला युगमा अनन्त जीवन। तर धेरैजना जो पहिला छन् पछिल्ला हुनेछन् र पछिल्ला चाहिँ पहिला हुनेछन्। कस्तो हुन् त 100 गुणा दिनुभयो? एकछिन पावललाई विचार गरौँ। पावल पनि खुब नाम कमाएको व्यक्ति थिए, शास्त्री थिए, सायद उसलाई भेट्न चाहिँ फलफुल लिएर आउँथ्यो होला, हजुर मेरो छोरालाई पनि अब फरिसी बनाइदिनु पऱ्यो, होइन शास्त्री होइन फरिसी बनाइदिनु पऱ्यो। अनि गमलियलको चरण हुर्केको व्यक्ति, तर जब ख्रिस्टले उसलाई उसको घमण्डको घोडाबाट पछाडिदिनु भयो, पावल उठेर चाहिँ प्रभु म के गरौँ अब, अनि उसले सबै कुरा त्यही दिन छोडिदियो, सबै कुरा छोडिदियो, उसको साथीहरू उसको जो जति थियो, अनि ख्रिस्टलाई पछ्याए, अनि पावलले 100 गुणा फिर्ता पायो। कस्तो साथीहरू? यस्ता साथीहरू पाए जो चाहिँ अब साङ्लामा पनि उसँग भजन गाउँछन्। त्यस्तो साथी थिएन पहिला, पहिला चाहिँ कस्तो साथी थियो भने दुईजना साथी चाहिँ जङ्गलमा हिँडिरहेको रहेछ, भालु आएछ, एउटा साथी चाहिँ रुख चढ्न नसक्ने रहेछ, अर्को साथी सक्ने रहेछ, हिँड्दै जाँदाखेरि चाहिँ भालु नजिक आएको देखेर त्यो एउटा साथी चाहिँ कुदिहालेछ, के गर्ने छोडेर भएको समस्यामा। तर पावलले अब नयाँ साथीहरू पाए जो चाहिँ अब साङ्लामा धरि उसँग भजन गाउँदैछ, उसँग यात्राहरूमा जाँदैछ, उसलाई साहस दिँदैछ, साथीहरू चाहिँ फरक पाएको छ। त्यसैले बोजले भन्छ, रुथ यो दासीहरूसँग लाग, यो चाहिँ असल दासीहरू हो। 100 गुणा घरहरू, दाजुभाइहरू, 100 गुणा है। मोसाले पनि प्रभुको लागि थुप्रै कुरा छोड्यो, उसले सिंहासन छोड्यो मिश्रको, उसको एक थपडीमा उसले मागेको सब कुरा आउँथ्यो, उसको लागि सुनको त्यहाँ कफिन बक्सा तयार थियो उसको लागि। अनि अहिले पनि भेटाएको छ फारोहरू सुनको बक्सामा उनीहरूलाई गाडिएको, सुनको बक्सा छ, फारो चाहिँ त्यहाँ हड्डी मात्रै छ, त्यो केही पनि होइन। त्यहाँ मोसाले त्यो सुनको सिंहासन सब छोडेर प्रभुको पछि लाग्यो, मोसाले अनन्त जीवन पाएको छ त्यही युगमा पनि अनि आउनेवाला युगमा पनि। त्यसरी ख्रिस्टलाई पछ्याउनु भनेको राम्रो लगानी हो, हामी याद दिनु पर्दैन। के कुरा छोड्नु पर्यो त्यसमा ध्यान नदिनुहोस्, अब के कुरा प्रभुले दिँदै हुनुहुन्छ त्यसलाई चाहिँ हात थाप्न तयार हुनुहोस् अनि धन्यवाद भन्नुहोस्। रुथ दुईमा फर्काउँ भने बोजले त्यही भन्दैछ, रुथ म जान्दछु तिमीले सबै कुरा छोडेकी छौ र यस्तो जातिका आएकी छौ जसलाई तिमीले पहिले चिनेकी थिएनौ। तपाईँहरू मण्डलीमा आउनुभएको छ, ख्रिस्टको शरीरमा जसलाई तपाईँले पहिला चिन्नु भएको थिएन। अब चाहिँ बाह्र पदमा बोजले रुथलाई एउटा आशिषको शब्दहरू बताउँछन्। रुथले चाहिँ अस्थायी भौतिक कुराहरू त्यागिन्, तर उनले चाहिँ त्योभन्दा पनि बहुमूल्य, त्योभन्दा पनि सुन्दर उदेकको कुराहरू पाइन्। बोजले यो बुझेका थिए अनि रुथलाई सिकाउँदै थिए। बाह्र पदमा परम प्रभु, अब के बाइबल चाहिँ परमेश्वर पनि भनेको छ, परम प्रभु पनि भनेको छ। परमेश्वर भनेको चाहिँ एलोहिम हो, अथवा त्यसलाई अरू ठाउँमा ईश्वरहरू पनि हो भनेर अनुवाद गरेछ। अनि प्राय अरू मान्छेहरूले पनि परमेश्वर भनेपछि देवताहरू भन्ने बुझ्न सक्थ्यो, तर अब यहाँ बोजले भन्दैछ इसरायलका एलोहिम चाहिँ यहोवा हुनुहुन्छ। त्यसरी के भन्छ यहाँ, परम प्रभु भनेको यहोवा हो। बाह्र पद हेरौँ, यहोवाले, अब अरू ईश्वरहरू होइन, मुआबका देवताहरू होइन रुथ, तर यहोवा इसरायलको परमेश्वरले तिम्रो कामको प्रतिफल दिउन्। र यहोवा इसरायलका एलोहिम है, परम प्रभु इसरायलका परमेश्वर, अब तिमीले मानेको मुआबका एलोहिमहरू होइन, तर अब इसरायलका यहोवाबाट तिमीलाई पुरा के मिलोस्, इनाम मिलोस्। अब तपाईँलाई मैले हात उठाउनु भने प्रायः सबैले उठाउनुहुन्छ होला। ख्रिस्टमा आएपछि इनाम रहित त कोही पनि हुन्न, कक्कले इनाम पाउनु भएछ ख्रिस्टमा आएपछि, हात उठाउनु छैन। प्रशस्त इनाम, थुप्रै इनाम त हामी देखिहाल्यौँ, धन्यवाद। कोही कोही चाहिँ अलमल हुनु के सोध्नु भयो भनेर, तपाईँले पाउनुभएको कुराहरू ख्रिस्टमा आउनुभएपछि त्यही सोधेको। बोझले भन्दैछ परम प्रभु इसरायलका परमेश्वरबाट तिमीलाई पुरा इनाम मिलोस्, जसका पखेटाहरू मुनि शरण लिन तिमी आएकी छौ। अनि पखेटा पनि शरण लिनु भनेको चाहिँ सुरक्षाको कुरा गरेको। परमेश्वर इसरायलीहरूलाई पनि कुखुरीले चाहिँ चल्लालाई बटुलेको चाहिँ आफ्नो पखेटा मुनि बटुल्नु भने त्यहाँ सुरक्षा। अनि अहिले भजना बहिनीहरू पनि गाउनु, परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ, उहाँको पखेटा मुनि सुरक्षा छ, त्यहाँ कुनै पनि कुराले हामीलाई उहाँदेखि अलग गर्न सक्दैन। जिउँदो परमेश्वर चाहिँ उहाँमाथि विश्वास गर्नेलाई आफ्नो पखेटा मुनि लिन जहिले पनि तयार हुनुहुन्छ, तपाईँ चाहिँ तयार हुनु छैन। अब तेह्र पदमा हेरौँ, रुथ दुईको तेह्रमा तब उनले भनिन् मेरा प्रभु, अब उसको सम्बोधन बदलिएको छ, मेरो मालिक तपाईँ हुनुहुन्छ मेरा प्रभु। अनि एउटा प्रश्न सोध्न चाहन्छु, के ख्रिस्ट तपाईँको प्रभु हुनुहुन्छ? लुका 6:46 ख्रिस्टले भन्नुभयो मलाई हे प्रभु हे प्रभु भन्दछ तर मेरो आज्ञाहरू किन पालन गर्दैनौ? यसको अर्थ यदि उहाँ साँच्चै तपाईँको प्रभु हुनुहुन्छ भने उहाँको आज्ञाहरू तपाईँको पहिलो प्राथमिकता हो। त्यसरी के उहाँ तपाईँको प्रभु हुनुहुन्छ भनेर सोध्दै खालि मुक्ति दिने होइन, तर उहाँको आज्ञा पालन गर्न तपाईँ इच्छुक हुनुहुन्छ। मुक्ति पाएको हरेक विश्वासी उहाँको चेला हो, कि तपाईँ उहाँको पछि हिँड्ने चेला हुनुहुन्छ, उहाँको आज्ञाहरू पालन गर्नुहुन्छ। अब अझ अघि हेरौँ, रुते भन्छन् मेरा प्रभु तपाईँको दृष्टिमा म कृपा पाऊँ, भनेको मलाई अझै अनुग्रह दिनुहोस्। अनि हामीलाई खालि मुक्ति दिने अनुग्रह मात्र होइन, तर हामीलाई उहाँको सेवा गर्ने अनुग्रह पनि चाहिएको छ, अनि उहाँसँग जिउनलाई बलियो हुने अनुग्रह पनि चाहिएको छ। जस्तै पावल, ख्रिस्टले भन्नुभयो पावल म त्यो कार्ड हटाउँदिनँ, मेरो अनुग्रह तिनीहरूलाई प्रशस्त छ, त्यो मुक्ति दिने अनुग्रह कुरा गर्नुभएको होइन, तर पावललाई बलियो राख्ने अनुग्रह। त्यसरी रुथले भन्दैछ मलाई अझै अनुग्रह चाहिएको छ, मैले अनुग्रह पाइसकेँ तर अझै चाहिएको छ, म अझै कृपा पाऊँ, उसको प्रार्थना यस्तो थियो। अनि हामीलाई दिनहुँ उहाँको अनुग्रह चाहिन्छ, दिनहुँ हामी उहाँको अनुग्रहमा बढ्ने हो। दोस्रो पत्रुस 3:18 हेरौँ त एकचोटि, दोस्रो पत्रुस 3:18 अनि वास्तवमा अनुग्रह चाहिँ मुक्ति दिने मात्र हुँदैन, तर नाना प्रकारका हुन्छन्। पहिलो पत्रुस 4:10 टिपेर राख्नुहोस् अनि त्यहाँ चाहिँ नाना प्रकारका अनुग्रहहरू भनेको छ, मुक्ति दिने अनुग्रह, सेवा गर्ने अनुग्रह, उहाँमा स्थिर रहने अनुग्रह, अनि थुप्रैहरू अनुग्रहहरू। जब हामीले मुक्ति पाउँछौँ त्यतिपछि अनुग्रह सिद्धिएको होइन, अब हामीलाई अझै चाहिएको छ, किनभने हामी उहाँबाट पाउने योग्यका छैनौँ, तर हामीलाई अझै चाहिएको छ उहाँबाट। रुथको जस्तो प्रार्थना होस्, हे मेरा प्रभु, भनेको म तपाईँ जे भन्नुहुन्छ म त्यही गर्छु भन्दैछ रुथले। तपाईले मलाई जे जे नियमहरु दिनुभयो म त्यो पछ्याउँछु मेरो प्रभु मेरो मालिक तपाईको आज्ञाहरु म पालन गर्छु त्यसैले मलाई अझै अनुग्रह दिनुस् भन्दैछ बुझ्दै हुनुहुन्छ रुथको जवाफको अझै गहिराई बुझ्नुस् है अझै त्यसलाई मनन गर्नुस् रुथले बोजलाई प्रभु भन्दैछ तपाईको आज्ञाहरु म पालन गर्नेछु तर मलाई अनुग्रह चाहिएको छ मलाई अझै अनुग्रह पाऊ अनि विश्वासीहरू त्यस्तै हुनुपर्छ अझै उहाँको अनुग्रहमा बढ्ने दोस्रो पत्रस तिनको अठार भनेको छ तर हाम्रा प्रभु होइन त हाम्रा प्रभु भनेको हामी उहाँको आज्ञाहरू पालन गर्छौँ ख्रिस्टले हामीलाई यस्तो भन्नु नपरोस् मलाई प्रभु प्रभु भन्छौ तिमी तर मेरो आज्ञाहरू चाहिँ पालन गर्दैनौ किन त्यो होइन तर हामी उहाँको आज्ञाहरू पालन गर्न चाहन्छौँ अठार पद तर हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र पहिचानमा के गर्दै जाओ बढ्दै जाओ म पछि भन्नुहोस् यो पद तर हाम्रा प्रभु अझै चर्को सरले तर हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र पहिचानमा बढ्दै जाओ दोस्रो पत्रस तिनको अठार तपाईँलाई धेरै धन्यवाद छ हामी रुथ दुईमा फर्क्यौँ रुथ दुई तेह्रमा रुथले यसरी प्रार्थना गर्छिन् तब उनले भनिन् मेरा प्रभु तपाईँको दृष्टिमा म कृपा पाऊँ किनकि तपाईँले मलाई सान्त्वना दिनुभएको छ कति राम्रो कुरा मुआब देशबाट परदेशी नै भएर आउँदाखेरि पनि त्यहाँ सान्त्वना दिने व्यक्ति भेट्छ उसले दोस्रो कुरो त एक अध्यायको मुख्य विषय नै यही हो कि परमेश्वर हाम्रो सान्त्वना हुनुहुन्छ विश्वासीहरू एकअर्काका सान्त्वना हुन् तर ख्रिस चाहिँ सान्त्वनाका परमेश्वर हुनुहुन्छ त्यसैले बोझ ख्रिसको राम्रो चित्रण हो अझै पढौँ यहाँ छ र तपाईँकी दासीसँग मित्रभावले बोल्नु भएको छ ख्रिस्ट पनि हाम्रो मित्र हुनुहुन्छ उहाँले हामीलाई अनुग्रहपूर्ण तरिकाले बोल्नुहुन्छ असल मालिक हुनुहुन्छ कठोर मालिक हुनुहुन्न अनि रुथको नम्रता देख्छौँ अझै पनि यो तल होचिरहेको छ उसले भन्छ यद्यपि म तपाईँको दासीहरूमध्ये एउटीको बराबर छैन म यो दासीहरू बराबर पनि छैन तैपनि तपाईँले मलाई यति मित्र बनाउनु भयो कति आँसु पनि आइरहेको थियो होला उसको होइन बोल्नु पनि गाह्रो थियो होला उसलाई तर यति खुसी थियो कि बारीको मालिक आफै आएर उसँग कुरा गर्दैछ अनि भन्दैछ तिमीलाई इनाम मिल्नेछ रुज मेरो नियमहरू पालन गर कि तपाईँ ख्रिस्टसँग त्यतिको नजिक हुनुहुन्छ कि त्यति नम्र हुनुहुन्छ उहाँसित होइन उहाँले गर्नुभएको कामहरूको लागि धन्यवादी हुनुहुन्छ रुथले भन्छ म योग्यको छैन तैपनि मलाई दिनुभयो अनि यो राम्रो हृदय हो राम्रो आत्मा हो यो दोस्रो कुरो थियो तिनको पाँच पनि एउटा पद बाँड्न चाहिहाल्छु अनि अन्ततिर लाग्नुहुन्छ दोस्रो तिमोथी तिनको पाँच ए माफ दोस्रो कोरन्थी दोस्रो कोरन्थी तिनको पाँच मैले तिमोथी भने दोस्रो कोरन्थी तिनको पाँच यही पान्नमा छ दुईको स्वर हेरौँ त अलिकति तिनभन्दा माथि दुईको स्वरबाट हेरौँ कतिका निम्ति हामी मृत्युको लागि मृत्युको गन्ध हौँ र कतिका निम्ति जीवनको लागि जीवनको सुगन्ध हौँ अनि यी कुराहरूको लागि योग्य को छ र योग्य को पनि छैन तर तिनको पाँचमा हेरौँ कुनै चिज आफै बाटोको जस्तो ठान्नलाई हामी आफै आफ योग्य छौँ छैनौँ तर हाम्रो योग्यता त परमेश्वर बाटोको हौँ रुथे जान्दथ्यो म चाहिँ योग्य छैन म दासीहरूको बराबर पनि छैन तैपनि तपाईँले दिनुभयो यो योग्यता तपाईँबाट हो धन्यवाद भन्दै हुँदा घुँडा टेकेर शिर निभाइरहेको छ एउटा धन्यवाद होस् यति सुन्दर उदाहरण प्रभुले बाइबलमा यति सरल तरिका यति मिठो तरिकाले लेखिदिनु भएको छ ख्रिस्ट र विश्वासीहरूको सम्बन्धहरू है सङ्गतिहरू ख्रिस्टको वास्ताहरू रुथ दुईमा फर्कियो अनि एउटा अन्तिम पद अन्त गर्नेछौँ। अनि 17 पददेखि निकै रोचक कुराहरू छ, फेरि नाओमी र रुथको बिचको, त्यो हामी प्रभुको इच्छामा अर्को पालि हेर्नेछौँ। तर 23 पदमा हेरौँ अनि एउटा हामी प्रश्न गरेर अन्त गर्नेछौँ। 23 पद, तब जौको कटनी र गहुँको कटनी नसिदिन्जेल उनी शिला बटुल्नलाई बोझका दासीहरूको साथ साथ लागिरहन् अनि उनी आफ्नी सासूसँग बस्थिन्। भनेको अब जौको कटनी गहुँको कटनी सिद्धिएको थिएन, नसिदिन्जेल रुथको काम पनि सिद्धिएको थिएन, अनि एक दिन कटनीको दिन आउनेछ र त्यसपछि रुथले विश्राम पाउनेछ, उसको विवाह हुनेछ। अनि तिनको एकमा चाहिँ त्यही भनेछ, तिमीले विश्राम पाउनेछौ रुथ, म विश्रामको खोज गर्नेछु भनेर नाओमीले भन्दैछ। नाओमी पनि अब फर्केर आएको छ आफ्नो मुलुकमा, अनि उसको हेराइहरू पनि अब ईश्वरीय हुन थालेको छ, उसको साँचो फिक्री हुन थालेको छ। तर 23 पदबाट हामी के सिक्छौँ भने अहिले चाहिँ कटनीको समय हो प्रियहरू। ख्रिस्टले बचाउँदै हुनुहुन्छ मानिसहरूलाई, आफ्नो ढुकुटीमा जम्मा गर्दै हुनुहुन्छ, अनि हामी चाहिँ उहाँको खेतका कामदारहरू हौँ। कटनीको समय कहिले सिद्धिन्छ हामी जान्दैनौँ, सायद आजै अहिले ख्रिस्ट आउन सक्नुहुन्छ अनि त्यसपछि हामीसँग जे जति छ त्यसको हामीले हिसाब बुझाउनुपर्छ उहाँलाई, अनि उहाँले हिसाब लिनुहुनेछ। उहाँ आउँदै हुनुहुन्छ, कटनीको समय आउँदैछ, अनि आफ्नो फसल बटुल्न ख्रिस्ट एक दिन आउनुहुनेछ। आइसकेको छ, एकदम नजिक छ, कुनै पनि घडी हुनसक्छ, त्यसैले बारीमा लागिरहनुहोस्। ख्रिस्टले तपाईँलाई अन्त नभेटाउनु भएको होस्, तपाईँको आँखाहरू ठिक ठाउँमा होस्, सङ्गति ठिक ठाउँमा होस्, वचनमा लागिरहनुहोस्, नमुना बन्नुहोस् अनि उहाँको अनुग्रहमा बढ्दै जानुहोस्, ताकि ख्रिस्ट आउनुहुँदा उहाँले तपाईँलाई प्रशस्त इनाम दिन सक्नुभएको होस्। छ नि, जब हामी ऱ्याप्चरको कुरा गर्छौँ नि, हामी यति मात्र सोच्छौँ ओहो उहाँ आउनुहुन्छ बादलमा हामी जान्छौँ, त्यो राम्रो कुरा हो त्यो सोच्नु, तर यो पनि नबिर्सिनुहोस् कि त्यसपछि तुरुन्तै हाम्रो इन्साफ हुनेछ, हामी अर्को सामु बिनेछौँ। त्यसरी जिउ आउनुहोस् प्रभु भनेको चाहिँ म तयार छु इनामको लागि, म हिसाब बुझ्न तयार छु। तयार हुनुहुन्छ कि म तयार छु? तपाईँहरू सबैले प्रभुले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। रुथको पुस्तकबाट धेरै थोरै कुरा जे सिक्यौँ अनि अझै यसलाई मनन गर्नुहोस् अनि धन्यवादी हुनुहोस् प्रभुप्रति कि उहाँले यति सुन्दर सुन्दर खण्डहरू बाइबलमा राख्नुभएको छ। हुन्छ, म छोटो प्रार्थना गर्छु अनि सिमोन भाइलाई अगाडि स्वागत गर्छु। धन्यवाद प्रभु रुथको पुस्तकको लागि जे जति सिक्न पायौँ, यहाँ भएका अद्भुत शिक्षाहरू, तपाईँको वास्तवहरू, सबैकोलाई धन्यवाद छ पिता। यहाँ एक एकलाई सहायता गरिदिनुहोस् तपाईँको अनुग्रहमा बढ्नलाई, तपाईँको बाटो हेरिराख्न, तपाईँको आगमनको लागि तयार रहन, तपाईँको प्रशस्त आशिष यहाँ हुन सकोस्। धन्यवाद छ यो कन्फरेन्सहरू जे जति हुन पायो यसमा गर्नुभएको सहायताहरूलाई धन्यवाद छ पिता। प्रार्थना गर्छौँ प्रभु येशूको नाममा। हुन्छ नि, तपाईँहरू जो जति आउनुभयो मेरो तर्फबाट